नमस्कार, रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादमा श्रोताहरूलाई स्वागत गर्दछु। म विमल गेवाली। हरेक दिनको बिहानीमा हाम्रो केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको अन्तरसंवाद कार्यक्रमभित्र हामी विभिन्न समसामयिक सन्दर्भहरू बारेमा सम्बन्धित क्षेत्रका व्यक्ति व्यक्तित्वहरूसँगको प्रत्यक्ष संवाद सुनाउने गरेका छौं। यस क्रममा आजको श्रृंखलाभित्र हामीसँग कुराकानीका लागि नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेल रहनुहुनेछ। नेपाल सरकारको नीति र कार्यक्रमभित्र उल्लेखित योजना अन्तर्गतको एकीकरण मार्ग निर्माण गर्ने कार्यक्रमको सन्दर्भमा नेपाली सेनाले हिजो मात्रै एउटा सेमिनार राजधानीमा सम्पन्न गरेको छ। विकास निर्माणका विभिन्न परियोजनाहरूमा योगदान दिने एउटा महत्वपूर्ण कार्यमा शरीक हुँदै आएको नेपाली सेनाको पछिल्लो प्रगतिको सन्दर्भ, विशेष गरी यो एकीकरण मार्गको उद्देश्य, यसको चाहिँ महत्व जस्ता सन्दर्भहरू जोडेर हामी नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलसँग कुराकानी गर्छौं। उहाँ यति बेला हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। प्रवक्ताज्यू नमस्कार।
नमस्कार,
कुराकानीमा स्वागत छ यहाँलाई।
धन्यवाद।
यहाँहरू यो हप्ता, अब हिजो मात्रै एउटा महत्वपूर्ण सेमिनारमा बस्नु भएको थियो। एकीकरण मार्गको दोस्रो वृहत सेमिनार 2077 को शुभारम्भ भनेर चाहिँ तपाईँहरूले त्यो शीर्षक दिनुभएको थियो। सुरुमा यो एकीकरण मार्ग कार्यक्रमको सन्दर्भको बारेमा अलिकति चर्चा गरिदिनुहोस् न।
यसमा के छ भन्दाखेरि, नेपाली नेपालको एकीकरणको समय र नेपालले को सैनिक इतिहासको सन्दर्भलाई लिएर हेर्दाखेरि विभिन्न कालखण्डमा नेपालको सार्वभौमिकताको रक्षाको लागि र एकीकरण कार्यको सिलसिलामा प्रयोग भएका विभिन्न मार्गहरूलाई हामीले एकीकरण मार्गको रूपमा चाहिँ त्यसलाई कन्सिप गरेका छौँ र त्यही बारेमा सर्वसाधारण लगायत सबैमा जानकारी गराउने, नेपालको इतिहास र नेपालको सैनिक इतिहास दुवैको जानकारी गराउने र त्यससँग सम्बन्धित विभिन्न मार्गहरू, स्थानहरू, इतिहास र ऐतिहासिक धरोहरको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्दै त्यसलाई चाहिँ सैनिक इतिहास र नेपालको इतिहासको साथसाथै पर्यटन प्रवर्धन र स्थानीय यो अर्थतन्त्रलाई समेत टेवा पुगोस् भन्ने हिसाबमा चाहिँ यो एकीकरण मार्ग कार्यक्रम अगाडि सारिएको हो र यसको सबैभन्दा मुख्य यसको चाहिँ इन्सपिरेसन अथवा आधार चाहिँ भनेको नेपालको संविधान 2072 नेपाली सेनालाई राष्ट्रिय एकतामा प्रवर्धन पुर्याउने भन्ने किसिमको कार्यादेश अर्थात् म्यान्डेट प्राप्त भएको छ र यस एकीकरण मार्ग कार्यक्रमको आधारमा र यसको माध्यमबाट हामीले सो कार्यमा प्रवर्धन पुर्याउने हिसाबले यसलाई अगाडि सारेका हौ।
अब यहाँहरूले यो कार्यक्रम अगाडि सार्दै गर्दाखेरि ऐतिहासिक गढी, किल्ला तथा एकीकरण पद मार्गको संरक्षण गर्ने भन्ने लक्ष्य पनि उल्लेख गर्नुभएको छ। यो कार्यक्रमको सन्दर्भमा हामी कुरा गर्दै गर्दाखेरि यो मार्ग कहाँदेखि कहाँसम्मको हुन्छ भन्ने चाहिँ चासो पहिलो चाहिँ एउटा जिज्ञासाको रूपमा पनि उठ्ने गर्दछ। यो कार्यक्रमको चाहिँ योजनासँग जोडेर यसको चाहिँ दूरी कहाँदेखि कहाँसम्म भन्ने विषय पनि अलिकति प्रष्ट पारिदिनुहोस् न।
अब मुख्य रूपमा एकीकरण मार्ग अहिले हामीले हेर्दाखेरि गोर्खादेखि काठमाडौँसम्म जुन हामीले यो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदा पनि यहाँहरूलाई उल्लेख गरेका हौ, जसमा चाहिँ गोर्खाबाट सुरु भएर नुवाकोट, धादिङ हुँदै काठमाडौँमा आएको जुन पदयात्रा पदमार्ग छ त्यसलाई हामीले मूलभूत रूपमा एकीकरण पदमार्ग दिएका छौँ भन्दाखेरि यो चाहिँ गोर्खादेखि काठमाडौँसम्मको एक किसिमको एकीकरण पदयात्रा रह्यो भने यही सिलसिलामा नेपालको जुन सैनिक इतिहासमा नेपाल अङ्ग्रेज युद्ध लगायतका स्थानहरूमा जुन सैनिकहरूले हिँडेका बाटोहरू छन्, निर्माण गरेका गढी किल्लाहरू छन्, ती गढी किल्लाहरूलाई पनि एकै स्थानमा लगेर जोडेर यिनीहरूलाई चाहिँ संरक्षण गर्ने, प्रवर्धन गर्ने र हाम्रो सैनिक इतिहासको चाहिँ जगेर्ना गर्ने चाहिँ मुख्य यसको उद्देश्य रहेको हो।
भनेपछि हामीले जस्तो सड़क निर्माण गर्ने सन्दर्भमा तपाईँहरू जोडिनु भएको सन्दर्भ पनि छ, कतिपय महत्वपूर्ण विकास आयोजनाहरू बनाउँदै गरेको सन्दर्भसँग एकीकरण मार्ग त्यो यातायातको सन्दर्भ भन्दा पनि ऐतिहासिक पक्षलाई चाहिँ अलिकति उद्घाटित गर्ने अथवा त्यसको चाहिँ महत्व जोगाउने भन्ने चाहिँ मर्म बढी झल्किन्छ त्यसो भए।
हजुर, यहाँले सही भन्नुभयो। राष्ट्र विकासमा योगदान पुर्याउने अर्को हाम्रो संवैधानिक कार्यादेश हो, त्यसको अन्तर्गतमा हामीले विभिन्न नेपालका विभिन्न स्थानहरूमा, दुर्गम स्थानहरूमा चाहिँ यो विकास निर्माणका कार्यमा पाइलट ट्र्याक खोल्ने, सडक निर्माण गर्ने कार्यहरू गरिआएका छौँ। त्यस अन्तर्गत 26 यस्तो प्रोजेक्टहरू हामीले सम्पन्न गरिसकेका छौँ भनेदेखि अहिले पनि हामीले विभिन्न करिडोरहरू निर्माण गरिराखेका छौँ। जस्तै काली गण्डकी करिडोर भयो, अहिलेको महत्वपूर्ण रहेको कर्णाली करिडोर रह्यो, जुन दार्चुला टिङ्कर सडक खण्डको 76 किलोमिटर लामो स्ट्रेट नेपाली सेनालाई निर्माणको लागि चाहिँ यो कार्यादेश प्राप्त भएको छ। त्यसै गरिकन चाहिँ गोर्खा आरुघाट लार्के सडक, यी चिजहरू चाहिँ नेपालको विकास निर्माणमा सहयोग र योगदान पुर्याउने हिसाबले नेपाली सेनाले नेपाल सरकारको निर्देशन बमोजिम गरिरहेको कार्य हो भने एकीकरण मार्ग भनेको मुख्य रूपमा यो चाहिँ इतिहाससँग सम्बन्धित हाम्रो संस्कृति सम्पदा र परम्परासँग सम्बन्धित विषय रह्यो, जसलाई चाहिँ हामी जगर्ना गर्नको लागि विभिन्न कालखण्डमा हिँडिएका पदमार्गहरू पदलाई चाहिँ जोडेर त्यससँग सम्बन्धित गढी किल्लाहरूको संरक्षण गरेर त्यसको जगर्ना गर्ने पक्षसँग सम्बन्धित रहेको छ।
प्रवक्ताज्यू, अब यहाँहरू सेमिनारमा बस्दै गर्दाखेरि अब कतिपय इतिहासविदहरूलाई पनि संस्कृतिविदहरूलाई पनि तपाईँहरूले समावेश गरेर उहाँहरूका पनि कुरा सुन्नु भएको भन्ने खबर छ। त्यो सन्दर्भमा तपाईँहरूले जुन लक्ष्यका साथ यो ऐतिहासिक पक्षलाई चाहिँ मध्यनजर गरेर काम थाल्नु भएको छ, उहाँहरूको चाहिँ प्रतिक्रिया कस्तो पाउनुभयो?
एकदमै सकारात्मक प्रतिक्रियाहरू रहेको छ उहाँहरूको। हामीले इतिहासविदहरू सबैलाई नै समेट्ने प्रयास गरेका छौँ। मुख्य रूपमा दिनेश राज पन्तज्यू, जगमान गुरुङज्यूहरू लगायत अन्य इतिहासका मूर्धन्य हाम्रा संस्कृतिविद लगायत इतिहासविदहरूले चाहिँ यस कार्यक्रममा हामीलाई एकदमै सहयोग गर्नुभएको छ। उहाँहरू अत्यन्तै उत्साहित हुनुहुन्छ। यहाँलाई मैले सम्झना गराउनु पर्दाखेरि यो हामीले जुन पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदाखेरि जगमान गुरुङज्यूबाट कुरा उल्लेख भए अनुसार अत्यन्तै ऐतिहासिक महत्वको कास्की जिल्लामा रहेको राजाको चौतारो, जसमा चाहिँ विभिन्न यो लडाईँमा युद्धरत रहेका साना साना राज्यहरू, नेपाल एकीकरण पूर्वका राज्यहरूले त्यहाँ आएर एक किसिमको शान्ति सम्झौता गरेको, जसरी हामी युरोपको इतिहासमा भिएना कन्फरेन्स भनेर भन्छौँ, त्यस्तै किसिमको कन्फरेन्स गरेको राजाको चौतारोको महत्वको बारेमा उहाँले प्रश्न पार्नुभएपछि नेपाली सेनाले यसलाई प्रोएक्टिभ रूपमा लिएर सो राजाको चौतारोको संरक्षणको लागि पनि कार्य अगाडि बढाएको छ। जस्तै मैले यहाँ यो उदाहरण दिन खोजेको विषय के हो भन्दाखेरि यो इतिहासविदहरूबाट नै यसरी चाहिँ आएका विभिन्न राय सुझाव, पृष्ठपोषणहरू र उहाँहरूकै संलग्नतामा हामीले यो कार्यहरू अगाडि बढाइरहेका छौँ र उहाँहरूबाट यसमा हामीलाई निरन्तर सहयोग भइरहेको छ। यसको साथसाथै हामीलाई पुरातत्व विभाग अनि नेपाल पर्यटन बोर्ड र अन्य व्यक्तिहरूबाट पनि यस विषयमा अत्यन्तै ठुलो सहयोग भइरहेको छ र त्यो सहयोगप्रति म तपाईँहरूको यो फोरमबाट आज उहाँहरूप्रति आभार पनि व्यक्त गर्न चाहन्छु।
हजुर, अब कतिपय सन्दर्भमा यो खालको चाहिने प्रयास तपाईँहरूले गर्दै गर्दाखेरि देश अब संघीय संरचनामा क्रियाशील भइरहेको अवस्था छ। प्रदेश, स्थानीय तह, केन्द्रीय सरकारका विभिन्न संयन्त्रहरू परिचालित भएको अवस्था छ। तपाईँहरूले चाहिँ प्रदेश र स्थानीय तह अब जहाँ जहाँ तपाईँहरूले यो इतिहासका महत्वपूर्ण चाहिँ पक्षहरूलाई चाहिँ महत्व दिनुभएको छ, ती खालका चाहिँ कामहरू गर्दै गर्दाखेरि समन्वयको पाटोमा चाहिँ कसरी चाहिँ व्यवस्था मिलाउनु भएको छ?
यस विषयमा एकदम सही प्रश्न उत्थान गर्नुभयो। यस विषयमा चाहिँ हाम्रो संघीय सरकारसँग मात्र नभइकन प्रदेश सरकारहरू, प्रादेशिक सरकार, स्थानीय निकायसँग पनि समन्वय रहेको छ। नेपाली सेनाको पृथ्वी हेडक्वार्टर्सहरू, जुन 8 पृथ्वी हेडक्वार्टर्स छन्, यिनीहरूले प्रदेश सरकारसँग समन्वय गर्दै र हाम्रो प्रत्येक जिल्लामा रहेका नेपाली सेनाका युनिटहरूले आफ्नो जिल्ला र स्थानीय स्तरमा समन्वय गरिकन यस्ता ठाउँहरूको पहिचान गर्ने, त्यस्ता ठाउँहरूलाई आइडेन्टिफाई गरेर सोको महत्व झल्किने गरिकन त्यसको संरक्षण, प्रवर्धन र सम्वर्धनको कार्यक्रमहरू अगाडि सार्ने त्यसै गरिकन स्थानीय स्तरमा पनि जुन सेमिनार तपाईँले अहिले केन्द्रीय तहमा देख्नुभएको छ यस्तै किसिमका सेमिनारहरू स्थानीय स्तरमा पनि भएका छन् भन्दाखेरि स्थानीय स्तरकै इतिहासविदहरू र संस्कृतिविदहरूलाई पनि हामीहरूले अनुरोध गरिकन उहाँहरूले पनि यसमा सक्रियता देखाउनु भएको छ। उदाहरणको लागि सिन्धुलीगढीमा कमला माई नगरपालिकासँग हाम्रो चाहिँ एक किसिमको पब्लिक पार्टनरसिप अथवा कोलाबोरेसन रहेको छ। त्यसै गरिकन बाह्रमा पनि हामीले जुन यो जटही पदमार्ग गर्न लागिरहेका छौँ त्यसमा पनि हामी स्थानीय स्तरमा चाहिँ समन्वय गरिरहेका छौँ भन्दाखेरि प्रत्येक तृष्णाले आफ्नो जिम्मेवारी इलाकामा प्रदेशमा रहेका विभिन्न गढी किल्लाहरूको पहिचान गरिकन त्यहाँको प्रदेश सरकार र स्थानीय जनताहरूसँग समन्वय गरिकन त्यसको महत्व र इतिहासलाई पहिलो काम त पहिचान गर्ने दोस्रो अभिलेखीकरण गर्ने र त्यसलाई कसरी सम्वर्धन प्रवर्धन गर्न सकिन्छ भनेर एक किसिमको कार्यक्रम चाहिँ समन्वय गरिकन नगरपालिकाहरूसँग पनि समन्वय गरिकन कार्यक्रम अगाडि सारेको छ र समन्वयको बाटो अत्यन्तै उत्साहजनक छ र स्थानीय पदाधिकारीहरू अत्यन्तै उत्साहित हुनुहुन्छ र हामीहरू उहाँहरूसँग चाहिँ निरन्तर समन्वयमा रहेर यी कार्यहरू अगाडि बढाइरहेका छौँ।
अब ठोस रूपमा हामीले यतिसम्म यो चाहिँ कार्यक्रम सम्पन्न गर्ने भन्ने खालको कुरा भन्दा पनि यहाँले अघि पनि चर्चा गरिसक्नु भएको छ ऐतिहासिक पक्षलाई चाहिँ वर्तमान पुस्ताले पनि स्मरण गरोस् ताकि हाम्रो चाहिँ ऐतिहासिक परम्पराभित्र राष्ट्र एकीकरण बन्दाखेरिको चाहिँ महत्वपूर्ण पक्षहरू यो यो हुन् है भन्ने खालको एउटा झल्को दिने त्यसको चाहिँ स्मरण गराउने खालको चाहिँ उद्देश्य रहँदै गर्दाखेरि पनि हामीले यो कार्यक्रम प्रति मान्छेहरूको चासो अथवा यो प्रतिको प्रतिक्रिया इतिहास बुझ्नेहरूले चाहिँ सकारात्मक रूपमा लिएको पनि यहाँले जानकारी गराउनु भएको छ। त्यो भन्दै गर्दाखेरि मान्छेहरूलाई यो कहिलेसम्ममा त्यो खालको चाहिँ झझल्को आइसक्ला र कामले चाहिँ अलिकति प्रगति देखाइसक्ला भन्ने खालको चाहिँ एउटा जिज्ञासा पनि हुन्छ। तपाईँहरूले जे उद्देश्य राख्नु भएको छ त्यसको चाहिँ एउटा मूर्त आकार भनौँ त्यसको स्वरूप कहिलेसम्म देखिएला सन्तोष सर?
अब यसमा ठ्याक्कै यही नै समय सीमा भनेर चाहिँ यहाँलाई मैले भन्दा अलिक असजिलो छ किनभने यो निरन्तर गरिरहनु पर्ने कार्य हो। तर पनि यहाँलाई मैले यो एक किसिमको अध्यावधिक अपडेट जानकारी गराउनु पर्दा जस्तो हामीले सिन्धुलीगढीमा युद्ध संग्रहालय निर्माणको कार्य थालनी गरेका छौँ त्यो अन्तिम चरणमा छ र त्यसलाई अब हामीले चाहिँ त्यसलाई कम्प्लिट गरिकन त्यसलाई चाहिँ अब आउने वर्षमा नै सकिन्छ भनेदेखि जनताको लागि खुला गर्ने भन्ने हाम्रो किसिमको लक्ष्य रहेको छ। त्यसै गरिकन पाल्पा दरबारको सङ्ग्रहालयलाई हामीले सम्पन्न गरिसँग हस्तान्तरण नै गरिसक्यौँ। त्यसै गरिकन पुस 27 गते मात्रै हामीले पृथ्वीनारायण शाह अध्ययन केन्द्रको स्थापना गर्यौँ जसमा हामी पृथ्वीनारायण शाहसँग सम्बन्धित र नेपालको एकीकरणसँग सम्बन्धित विषयहरूमा अध्ययन गर्न चाहने शोध गर्न चाहने सबै जनसाधारण महानुभावहरूलाई त्यो चाहिँ फेसिलिटी प्रयोग गर्नको लागि हामीले खुला गरेका छौँ र त्यसमा पनि उहाँ र त्यो सम्बन्धी उहाँहरूसँग भएको विषयहरूमा चाहिँ शोध अनुसन्धान गर्न सक्नुहुन्छ। यसै गरिकन विभिन्न स्थानमा विभिन्न गढी किल्लाहरूको कार्यहरू सम्पादन भइरहेकै छ र यो चिज चाहिँ मैले तपाईँलाई निवेदन गरे अनुसारको जुन जुन कार्यक्रमहरू पूर्ण हुँदै जान्छन् ती कार्यक्रमहरूलाई हामी जनताको लागि खुला गर्दै जान्छौँ र जुन जुन कार्यक्रमहरूलाई चाहिँ बहुवर्षीय रूपमा चाहिँ हामीले अगाडि बढाउनु पर्दछ त्यसलाई हामी बहुवर्षीय रूपमा अगाडि बढाउँदै लैजान्छौँ। त्यसले गर्दा यसलाई हामीले सुरु गरेको 2075 हो यो प्रधान सेनापति कमान्ड मार्गदर्शन 2075 हाम्रो प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाबाट यो विषय उल्लेख भएर मार्गनिर्देशनको रूपमा आइसकेपछि त्यस पछाडि हामीले यसलाई कार्यलाई सुरु गरेका हौँ भने यसलाई हामी भविष्यमा पनि निरन्तरता दिँदै लैजाने योजना रहेको छ।
कतिपय इतिहासको अध्ययन गर्ने सन्दर्भमा लेखिएका किताबी ज्ञानहरू लिन चाहिँ नपाएका अथवा चाहिँ किताब मार्फत अध्ययन गर्ने विषय भन्दा सजिलो ढंगबाट भ्रमण गरेर चाहिँ हाम्रो इतिहासको महत्वलाई चाहिँ बुझ्न सक्ने त्यसलाई चाहिँ आत्मसात गर्न सक्ने इतिहासप्रति रुचि राख्नेहरूका लागि पनि एउटा सजिलो माध्यम तपाईँहरूले बनाउनु भएको छ त्यसो भए
हजुर सही भन्नुभयो। सङ्ग्रहालयहरू आफैमा अमूर्त रहन्छन् तर गढी किल्लाहरू र पदमार्ग भनेको आफैमै जिउँदो इतिहासहरू हुन् र जतिको अध्ययन अनुसन्धान र ज्ञान यिनीहरूको भ्रमण र भौतिक रूपमा भ्रमण गरेर इन पर्सन भिजिट गर्दाखेरि जति ज्ञान हुन्छ र जति त्यसको चाहिँ भावनालाई आत्मसात गर्न सकिन्छ त्यो सङ्ग्रहालय र पुस्तकहरूमा मात्रै पनि उपलब्ध हुन मुस्किल भनिभएको हुनाले हामीले यी गढी किल्लाहरूको संरक्षण र गढी किल्लाहरू पदमार्गहरूको सुरक्षा र यसलाई प्रवर्धन गरेर सोही नै सन्देश चाहिँ प्रवाह गर्न खोजेको कुरा सत्य हो।
पुरातात्विक हिसाबले कतिपय अभिलेखहरू चाहिँ दुरुस्त राख्नुपर्ने चुनौती पनि अब अहिलेको चाहिँ युगमा वर्तमानमा चाहिँ एउटा महत्वपूर्ण चाहिँ विषयको रूपमा आउने गर्दछ। त्यसलाई चाहिँ त्यो चुनौतीलाई पनि सम्बोधन गर्नुपर्ने दायित्व हुन्छ। जस्तो धेरै चाहिँ ती खालका स्थानहरू अलिकति बिग्रेको भत्किएको अवस्थामा रहेको स्थितिलाई दुरुस्त बनाउने विषयलाई तपाईँहरूले चाहिँ आजको प्रविधिले त्यसलाई चाहिँ दुरुस्त राख्नको लागि पनि त्यतातर्फ पनि ध्यान दिनुपर्ने होला। त्यो काम कतिको चुनौतीपूर्ण देख्नुहुन्छ?
यो यो अत्यन्तै चुनौतीपूर्ण छ। यसमा विभिन्न किसिमका चुनौतीहरू देखा पर्दछन्। जस्तो कि संरक्षणको अभावमा विभिन्न गढी किल्लाहरू अतिक्रमण भएका छन् अनि त्यसमा रहेका विभिन्न पुरातात्विक महत्वका विषयवस्तुहरू हराएका छन्। त्यस्तो किसिमको अवस्था पनि रहेको छ र तिनीहरूको रेस्टोरेसन भनौँ त्यसलाई पनि हामीले पुरानै तरिकाले त्यसलाई रेस्टोर गर्ने प्रयासलाई पनि हामीले ध्यान दिनुपर्ने हुन्छ भन्दाखेरि त्यसको पुरानै स्वरूपमा लैजानुपर्ने ध्यान दिनुपर्ने आवश्यकता पनि हुन्छ भनेदेखि त्यसको लामो दीर्घायुको लागि नयाँ प्रविधिहरू पनि प्रयोग गर्नुपर्ने आवश्यकताहरू पर्न सक्दछन्। यो विषयहरूमा हामी संवेदनशील छौँ र हाम्रो स्रोत साधनले र प्रविधिले भ्याएसम्म हामीले विज्ञहरूको राय लिइकन र यसलाई कसरी यथास्थितिमा र पुरानो पुरातात्विक अवस्थामा चाहिँ यसलाई संरक्षण गर्न सकिन्छ सो आधारमा नै गढी किल्लाहरू र यी पदमार्गको सुरक्षा तथा यससँग सम्बन्धित विषयहरू चाहिँ हामीले चाहिँ सुरक्षा गर्ने प्रयास गरिरहेका छौँ। इभन हामीले सिन्धुलीगढी युद्ध सङ्ग्रहालय निर्माणको क्रममा आवश्यक सो समयमा प्रयोग भएका हात हतियारहरू तथा उपकरणहरूको माग हामीले स्थानीय जनताहरूसँग माग्दाखेरि धेरै स्थानीय जनताहरूले पनि सोमा चाहिँ सहयोग गर्नुभयो, योगदान गर्नुभयो। त्यसै गरिकन सबै स्थानहरूबाट त्यहाँ रहेका बुढापाका, त्यहाँ रहेका इतिहासविद, संस्कृतिविदहरूको सहयोगमा हामीले यी चिजहरूलाई चाहिँ व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौँ।
भेटिन्छन् सन्तोष सर ती खालका चाहिँ त्यो बेलामा प्रयोग भएका चाहिँ हात हतियार लगायतका कतिपय चाहिँ ऐतिहासिक महत्व राख्ने, पुरातात्विक महत्व राख्ने चिज वस्तुहरू भेटिन्छन्?
यस्तो छ, यसमा हाम्रो मिश्रित अनुभव रहेको छ। कहीँ हामीले एकदम उत्साहजनक अवस्थामा यस्ता सामग्रीहरू पायौँ भने चाहिँ हामी अलिकति यो यो सामग्रीहरू पर्याप्त मात्रामा उपलब्ध नभएको अवस्थाहरू पनि हामीले भोगेका छौँ। तर यो एउटा प्रयासको थालनी हो र यो एउटा प्रयास चाहिँ सेना एक्लैले मात्र नगरिकन सर्वसाधारण संस्कृतिविद र स्थानीय निकाय तथा स्थानीय जनताहरूको सहयोगमा गरिने कार्य हो। किनभने यी हाम्रा सामूहिक धरोहरहरू हुन् र यसको जगेर्नाको दायित्व पनि हाम्रो सामूहिक छ र ती विषयवस्तुहरू, ती सामग्रीहरू जो जससँग उपलब्ध छ उहाँहरूले हामीलाई अहिलेसम्म एक किसिमले सहयोग भइ नै रहेको छ। तर यसमा थप हामीले खोजी गर्ने, थप यसको बारेमा चाहिँ उहाँहरूलाई जानकारी गराउने र यसको उपलब्धता हासिल गर्ने चाहिँ प्रयास हामीले जारी राख्नुपर्दछ भन्ने हामीले बुझेका छौँ।
हजुर, यो अत्यन्त ऐतिहासिक पक्षमा आधारित भएर कुराकानी गर्दै गर्दाखेरि तपाईँहरूले गर्दै गरेको विकास निर्माण सँग आधारित अर्को एउटा महत्वपूर्ण पाटोको विषय पनि सम्पर्क भएको बेलामा जोड्न चाहन्छु, उठाउन चाहन्छु। जसरी अत्यन्तै राष्ट्रिय महत्वको रूपमा रहेको राष्ट्रिय गौरवको आयोजना काठमाडौँलाई तराई मधेससँग जोड्ने फास्ट ट्र्याकको रूपमा परिचित परियोजनामा पनि तपाईँहरूले काम गरिरहनु भएको छ र त्यो प्रतिको आम अपेक्षा पनि अत्यन्त धेरै छ। त्यो सन्दर्भमा कुरा गर्दाखेरि फास्ट ट्र्याकको प्रगति कहाँनिर पुग्यो सन्तोष सर?
यो अहिले काठमाडौँ तराई मधेस द्रुत मार्ग सडक अर्थात् हामीले साधारणतया बुझ्नु सुन्दाखेरि भनिने केटिएफटी अर्थात् फास्ट ट्र्याकको आयोजनाको प्रगति विवरणको बारेमा कुरा गर्नुपर्दाखेरि यो 72.5 किलोमिटर लामो यो आयोजना यसले मुख्य रूपमा चारवटा जिल्लाहरू छुन्छ, ललितपुर, काठमाडौँ, मकवानपुर, पारा होइन। र यसको हामीलाई चाहिँ यसको दायित्व प्राप्त भएको 2074 वैशाखमा हो र यसलाई 2076 भदौ 1 गते हामीले यसको डिपिआर स्वीकृत भएर प्राप्त गरेका छौँ र यसको अनुमानित लागत कुल 175 अर्ब रहेको छ र यसलाई हामीले आयोजनालाई 2080-81 आर्थिक वर्षमा चाहिँ सम्पन्न गर्ने यसको हाम्रो लक्ष्य रहेको छ। मुख्य रूपमा यसको हामीले आयोजनाको समष्टिगत कार्य विवरण अहिले 6 चरणमा चलिरहेको छ र यसको गत वर्षको भौतिकतर्फको प्रगति भन्नुपर्दाखेरि 42.85% र विद्युततर्फ भन्नुपर्दाखेरि 42.80% रहेको छ भने समष्टिगत प्रगति भन्नुपर्दाखेरि भौतिकतर्फ 11.11 रहेको छ। अब यस आयोजनाको हाम्रो अहिलेको यो आर्थिक वर्षको अन्त्यसम्ममा 5.10% काम थप सम्पन्न गराएर आयोजनाको कुल कार्यको 16.21% सम्पन्न गर्ने चाहिँ हामीले लक्ष्य राखेका छौँ। यसमा चाहिँ मुख्य रूपमा अहिलेको सबैभन्दा मुख्य प्रगति भन्नुपर्दाखेरि यो सुरुङ खण्ड निर्माण जुन यो आयोजनाको सबैभन्दा जटिल र सबैभन्दा अप्ठ्यारो र प्राविधिक तथा अन्य रूपमा पनि चुनौतीपूर्ण रहेको कार्य छ। यस सम्बन्धी विषयमा हामी धेरै अगाडि बढेका छौँ। त्यो सम्बन्धमा हामीले यो अन्तर्राष्ट्रिय परामर्शदाता छनौटको कार्य सम्पन्न गरिसकी अन्तर्राष्ट्रिय परामर्शदाताहरूले पनि आफ्नो कार्य सुरु गरिसकेका छन् भने COVID-19 को कारणले गर्दाखेरि अन्तर्राष्ट्रिय परामर्शदाताहरू चाहिँ छनौट भइसक्दा पनि उहाँहरूको विज्ञहरू हामीले ल्याउन सकिरहेका छैन भने गएको 3 महिनामा यो चिज सहज भएर उहाँहरूको सबै किसिमका टेक्निकल एक्सपर्टहरू विषय विज्ञहरू आइसक्नु भएको छ। जस्तो भनौँ ट्राफिक म्यानेजमेन्ट सम्बन्धी विषय विज्ञ भनौँ, सुरुङ इन्जिनियरिङ सम्बन्धी विषय विज्ञ भनौँ, यो पुल निर्माण सम्बन्धी विषय विज्ञहरू भनौँ, यस्ता किसिमका सबै आएर काम सुरु गरिसकेका छौँ भने हामीले सुरुङ बाँध निर्माण कार्यको लागि 2 प्याकेजमा हामीले यसको लागि प्री क्वालिफिकेसन यो चाहिँ हामीले आयोजन आह्वान गरेका थियौँ र त्यसको मूल्याङ्कन भइसकिकन अहिले हामीले 3 यो 2 प्याकेजको लागि 3 कम्पनीलाई चाहिँ छनौट गरेका छौँ। मुख्य रूपमा एउटा कम्पनीले 2 प्याकेजमा पारेको हुनाले 2 कम्पनी भन्न पनि भन्न सक्छौँ, उनलाई हामी सर्ट टेस्टिङ गरिसकेका छौँ र अब हामीले उहाँहरूलाई यो बिड डकुमेन्ट अर्थात् यसलाई चाहिँ हामीले इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्ट्राक्ट भनेर भन्छौँ, यो एक किसिमको जटिल किसिमको यो डकुमेन्टेसन हुँदो रहेछ, यसलाई हामीले चाहिँ अहिले यो पब्लिक प्रोक्युरमेन्ट म्यानेजमेन्ट अफिसमा स्वीकृतिको लागि र सहमतिको लागि पठाएका छौँ र यो प्राप्त हुनसाथ यो हामी यही महिनामा उहाँहरूलाई हामीले बिड डकुमेन्ट दियौँ भनेदेखि उहाँहरूले अब यो सुरुङ मार्गको र कार्य गर्न सुरु गर्न सक्नुहुन्छ। यो सुरु भयो भनेदेखि यो आयोजनामा एउटा ठुलो ब्रेक थ्रु हुन्छ र यसले चाहिँ यो कार्यलाई चाहिँ अगाडि बढाउनमा मद्दत गर्छ। हाम्रो अहिलेको प्रगति विवरण सुरुङ मार्ग सम्बन्धमा यो छ भनेदेखि अब विभिन्न नेसनल कम्पिटेटिभ बिडिङबाट गरिएका हाम्रो प्याकेजहरूमध्ये चाहिँ जुन यो कटिङ फिलिङको कामहरू गर्ने कार्यहरू छ त्यो सबै भइसकेको छ भनेदेखि विभिन्न एक्सेस रोडहरू लैजानुपर्ने ठाउँमा बेली ब्रिजहरू निर्माण गर्ने कामहरू पनि भइसकेका छन्। कति ठाउँमा एबुटमेन्ट निर्माणको कार्य भइरहेको छ भने कति ठाउँमा बेली ब्रिज नै लन्च भइसकेको छ। त्यसै गरिकन हामीले अब यो ल्याबहरू जुन यो विभिन्न किसिमको सोइल टेस्टिङ लगायतका अन्य चिजहरूमा चाहिँ ल्याबको यो कार्य गर्नुपर्ने भएको हुनाले ल्याबको इक्विपमेन्टहरू पनि जडान गरिकन त्यही अनुसार निर्माणको आधारभूत परीक्षण गर्ने गुणस्तरको परीक्षण गर्ने कार्यहरू पनि हामीले गरिसकेका छौँ भनेदेखि जग्गा अधिकरण र मुआवजा वितरणमा पनि हामी अलि अगाडि बढेका छौँ। जसमध्येमा यो 84% जग्गाको मुआवजा हामीले वितरण भइसकेको छ भने 16% जग्गाको मुआवजा चाहिँ अहिलेसम्म वितरण गर्न बाँकी रहेको छ।
हजुर सन्तोष सर, अब हामी लगभग अन्त्यतिर छौँ। निष्कर्षमा भन्दाखेरि जसरी अब हामीले उद्देश्य 2000 विक्रम सम्बत 80-81 आर्थिक वर्षको चाहिँ 80-81 भित्र सम्पन्न गर्ने भनिएको चाहिँ उद्देश्यमा आजको यहाँले उल्लेख गर्नुभएको प्रगति हेर्दाखेरि हामी चाहिँ त्यो उद्देश्यलाई पूरा गर्न सक्ने अवस्थामा छौँ भनेर निष्कर्ष निकाल्दा हुन्छ?
हजुर, हामी यस विषयमा अत्यन्तै आशावादी र उत्साहित छौँ र यो सुरुङ तथा पुल निर्माणको जुन यो अहिलेको कन्ट्राक्ट छ यो चाहिँ हामीले समयमा सुरु गर्न सक्यौँ भनेदेखि हामी यस परि आयोजनालाई तोकिएको समयमा पूरा गर्ने तर्फमा पूरा पूर्ण रूपमा विश्वस्त र आश्वस्त छौँ।
हुन्छ, समय र विचारको लागि रेड नेपालको तर्फबाट यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद छ।
नेपाली सेनाको विचार राख्ने मौका दिनुभएकोमा यहाँलाई पनि धेरै धेरै धन्यवाद।
हस् नमस्कार। उहाँ हुनुहुन्थ्यो नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेल। उहाँसँग हामीले मुख्य रूपमा नेपाली सेनाले निर्माण गर्ने भनेको एकीकरण मार्गको सन्दर्भमा यसै साता राजधानीमा एउटा वृहत खालको चाहिँ सेमिनार आयोजना गरिएको थियो। एकीकरण मार्गको निर्माण गर्नुपर्ने उद्देश्य र यसको चाहिँ आवश्यकताको विषय सँगसँगै सेनाले बढाउँदै गरेको काठमाडौँ उपत्यकालाई तराईसँग जोड्ने तराई मधेस द्रुत मार्ग अथवा फास्ट ट्र्याकको प्रगतिको विषय समेत जोडेर उहाँसँग अन्तर्क्रिया गर्यौं। यसै कुराकानीको साथसाथै आजको लागि अन्तर्संवादको समय सकिएको छ। कार्यक्रमका प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद दिएर म विमल गेवाली बिदा हुन्छु। नमस्कार।